ہماری گفتگو کا سلسلہ غیب کی دنیا پر چل رہا تھا، اور آج ہم جس موضوع کو لے کے اجمالی طور پہ گفتگو کریں گے وہ فطرت کی دنیا ہے. کلمہ فطرت قرآنی لفظ ہے، اور قرآن کریم میں اس مادے سے کئی مشتقات متعدد آیات میں وارد ہوئے ہیں. ہم سب سے پہلے اس کلمے کا معنی جانتے ہیں لغتاً، اور اس کے بعد اس کی مزید تفصیل میں وارد ہوں گے کہ جو ہمیں احادیث مبارکہ سے معلوم ہوتی ہے، اور اس چیز کو انشاءاللہ ہم مطالعہ کریں گے کہ کلمہ فطرت خصوصی بعض پہلوؤں کی طرف انسان کے اشارہ ہے، اگرچہ یہ کلمہ اپنے مادے اور لغت کے اعتبار سے کئی چیزوں کے لیے استعمال ہو سکتا ہے، لیکن وہ خصوصی معنی جو قرآن کریم نے مد نظر رکھا ہے اور مفسرین و محققین نے ذکر کیا ہے، وہ فقط اور فقط انسان کے ساتھ خاص ہے. اس طرف ایک توجہ رکھی جائے کہ دنیا میں جو جس چیز کی بھی ہم حقیقت کو جاننا چاہیں گے تو حقیقت کا جاننا قدر دشوار ہوتا ہے، کیونکہ انسان کی انسان جو شناخت کرتا ہے، جو معرفت رکھتا ہے، جس چیز کے بارے میں علم رکھتا ہے، وہ چند پہلوؤں سے یا چند قسم کی ہوتی ہے. ایک دفعہ سر ایک انسان فقط معلومات رکھتا ہے، ایک چیز کی فقط انسان کو معلومات حاصل ہیں، معلومات کے ماورا کوئی اور چیز اس کو میسر نہیں ہے، صرف ایک علمی معلومات ہیں. یہ علمی معلومات بھی کبھی عقلی دائرے میں ہوتی ہیں، کبھی خیالی وہمی، اور کبھی حسی دائرے میں ہوتی ہیں. بہرحال یہ معلومات ہیں، یعنی ہم بہت ساری چیزوں کے بارے میں، بہت سارے حقائق کے بارے میں صرف معلوماتی ایک شناخت اور معرفت رکھتے ہیں. علمی شناخت اسے کہتے ہیں، علمی معرفت اسے کہتے ہیں، اس سے زیادہ نہیں ہمارے پاس اس کی شناخت موجود. اس کے علاوہ ہمارے پاس ایک اور پہلو آتا ہے، اور وہ ہے کہ ہم اس کو مشاہدہ کریں، یعنی اس کو ہم نے دیکھا ہے. مشاہدہ کرنے کی صورت جو ہے وہ اس سے قدر جدا ہے کہ جو علمی ایک مشاہدہ ہمارے پاس کہلاتا ہے. لہٰذا اگر کوئی ایسی صورت ہو کہ جس میں علم کے ماورا مشاہدے سے بھی انسان استفادہ کرے، تو یہ صورت دوسری صورت کی نسبت جدا حیثیت اختیار کر جائے گی. لہذا اس مورد میں بھی آپ نے ملاحظہ کیا کہ ایک علمی ہمارے پاس معرفت اور شناخت ہو گئی، اور ایک شہودی ہمارے پاس شناخت ہو گئی. علماء کرام نے اس کو بیان کیا ہے یقین کی تین قسموں سے. عرض کیا کہ یہ جو آپ کے سامنے پہلا مطلب بیان کیا جا رہا ہے، یہ فقط اور فقط اس لیے ہے کہ یہ بات ہم جان سکیں کہ فطرت ہو، روح ہو، نفس ہو، برزخ ہو، یا کوئی اور جہان ہو، جو جہان بھی ہمارے پاس موجود ہے وہ اس جہان کی حقیقت کو جاننا آسان نہیں ہے. اگر ہم اس جہان کی حقیقت کو فقط علمی طور پر جانتے ہیں، یہ ایک مرحلہ ہے. شہودی طور پر جانتے ہیں، یہ اگلا مرحلہ ہے. یعنی یہ آسان حقیقت کو جاننا آسان نہیں ہے. پھر علماء نے ذکر کیا کہ حقیقت کی شناخت کے پھر مراتب ہیں. ایک دفعہ انسان علم الیقین رکھتا ہے، ایک دفعہ انسان کے پاس عین الیقین ہے، حق الیقین ہے، عین الیقین ہے، اور علامہ حسن زادہ عاملی رحمۃ اللہ علیہ ایک اور قسم یقین کا اضافہ کرتے ہیں، برد الیقین. اب اس سے مراد کیا ہے، ایک مثال سے ہم فقط سمجھتے ہیں، اس کے بعد انشاءاللہ ہم اس کو فطرت کی طرف آتے ہیں. مثلا اگر آپ دور سے مشاہدہ کرتے ہیں کہ دھواں اٹھ رہا ہے، تو دھوئیں کے ذریعے سے آگ لگنے کا جو انسان کو علم ہوتا ہے، یہ علم الیقین کہلائے گا. اب انسان کو یہ یقین ہے کہ آگ لگی ہے، لیکن وہ آگ لگنے کی حقیقت کا کتنی مقدار رکھتا ہے، اور کس قدر آگ لگنے کے بارے میں انسان کو معلومات حاصل ہیں یا کس مرتبے کی معرفت حاصل ہے، تو یہ علمی معرفت ہے. وہ معلول کے ذریعے سے علت کی طرف جا رہا ہے یا علت کی طرف سے معلول کی طرف پہنچتا ہے علت کے ذریعے سے. مثلا آگ کے ذریعے سے حرارت تک پہنچنا یا دھوئیں کے ذریعے سے حرارت تک پہنچنا، یہ ایک علمی معرفت ہے. اس کے بعد ہمارے پاس ایک اور معرفت آ جاتی ہے جس کو آپ مثلا عین الیقین کہہ سکتے ہیں. عین الیقین اور حق الیقین کے فرق اس طریقے سے ہے کہ ایک مرتبہ آپ اب اگلا مرحلہ طے کرتے ہیں اور اس کے قریب پہنچ جاتے ہیں اس شے کے، اور شے کے قریب پہنچنے کے بعد مشاہدہ کرتے ہیں کہ دیکھیں آگ کیسے بھڑکی اور وہ کیسے لگی اور کیسے دھواں اٹھا، یہاں پہ آپ نے آنکھوں سے اس کو درک کیا ہے، اس کو ہم عین الیقین سے تعبیر کر سکتے ہیں. اس کے بعد تیسرے مرحلے میں خود آگ کو آپ چھوتے ہیں یا آگ آپ کو پکڑ لیتی ہے. یہ جو ہمارے پاس ہے معلومات کا ذریعہ کہ اب آگ اور انسانی بدن جو ہے وہ ایک ہو گئے ہیں اور انسان اپنے پورے وجود سے آگ کو حس کر رہا ہے، تو اس کو ہم حق الیقین کہیں گے. اس سے آگے ہمارے پاس مرتبہ آتا ہے برد الیقین سے مراد علامہ حسن زادہ عاملی رحمۃ اللہ علیہ وہ یہ لیتے ہیں کہ اس سے مراد یہ ہے کہ انسان کا آگ اور آگ کا انسان بن جانا، یعنی اس برے طریقے سے آگ انسان کو پکڑ لے کہ شناخت نہ کر پانا کہ انسان اس میں کہاں پر ہے یا کس جگہ پر انسان چلا گیا ہے. جیسے بعض اوقات بڑی شدت سے آگ پوری لپیٹ میں انسان کو اپنے لے لیتی ہے اور انسان گویا کہ آگ بن جاتا ہے. اسے فنا کی منزل سے عرفا تعبیر کرتے ہیں. اب یہ ساری کی ساری مراحل ہیں جس سے آپ کو ایک شے کی معرفت، شناخت اور حقیقت کی معرفت حاصل ہوتی ہے. لہذا حقیقت کی معرفت آسان نہیں ہے، یہ پہلا ہمارا نقطہ ہو گیا. اسی طریقے سے فطرت کی حقیقت کو اگر آپ جاننا چاہیں گے تو فطرت کی حقیقت آپ کو دشواری میں مبتلا کرے گی، مشکل آپ کو پیش آئے گی کہ آپ اس کی حقیقت کے بارے میں صحیح طریقے سے جان سکیں. الفاظ میں آپ کی خدمت میں ابھی کچھ ادا کروں گا کہ جس سے آپ کسی نہ کسی حد تک سمجھ سکیں، لیکن اگر آپ دقت کریں تو یہ بات آپ کے سامنے آئے گی کہ اس کے لیے اگر علم الیقین چاہیے تو مجھے بہت غور و فکر کی ضرورت ہے، اگر مجھے مشاہدہ چاہیے تو مجھے اتنا تزکیہ نفس کرنا لازم ہے کہ میں مکاشفات اور مشاہدات کروں، قلبی مشاہدات اور مکاشفات کے مرحلے پر پہنچوں، اور اگر میں اس سے بھی آگے بڑھنا چاہتا ہوں تو پھر آتش عشق اور محبت مجھے اپنے اندر اجاگر کرنی ہوگی اور ایک گہرا ربط اللہ سبحانہ وتعالی سے قائم کرنا ہوگا اور پھر اس سے آگے کے مراتب. لہذا آپ نے ملاحظہ کیا کہ ہم اپنے دروس میں جہاں تک رسائی حاصل کر سکتے ہیں وہ فقط اور فقط یہ پہلو ہے کہ انسان کسی طریقے سے علمی ایک معرفت حاصل کر لے. اب علمی معرفت کاملاً انسان کو مطمئن نہیں کرتی، پہلے کی نسبت بہتر ہے کہ ایک جہالت کی دنیا سے انسان کو نکال دیتی ہے، لیکن وہ علمی معرفت کہ جس سے ہم ایک تسکین پانا چاہتے ہیں، ایک قلبی سکون برپا ہوتا ہے، وہ ہمارے لیے برپا نہیں ہوگا. اب ادھر سوال یہ پیدا ہوتا ہے کہ پھر ہم کیا کریں ایسے مورد میں. اس کے لیے ضروری ہے کہ ہم آثار کے ذریعے سے معلومات حاصل کریں، یعنی فطرت کے نام سے کون کون سی چیزیں ہماری روح میں موجود ہیں ان کو شمار کرنے لگ جائیں، ان پر توجہ کریں اور ان کے ساتھ اپنے نفس کو مشغول کریں اور اس کے سہارے آگے بڑھنے کی کوشش کریں. بس یہ آپ کو اور روش آغاز میں اس لیے ذکر کی کہ سوال کا اگر آپ دائرہ یہ رکھیں گے، اگر حقیقت فطرت کو جاننے کے لیے آپ زیادہ تگودو کریں تو غور و فکر کی آپ کو احتیاج زیادہ ہے، اور جو بنیادی نکات ہیں وہ آپ کی خدمت میں ابھی عرض کر دیے جائیں گے. لیکن اگر آپ عمل کی دنیا میں وارد ہو کے عملی دنیا میں اس کو آگے لے کے چلنے کی کوشش کریں تو یہاں پہ خود ایک احساس پائیں گے کہ فطرت ہمارے اندر موجود ہے اور اس کا سفر، وہ سفر بھی انتہائی خوشگوار اور انتہائی بہترین سفر ہے. آئیں اب ہم فطرت کے معنی میں پہلے داخل ہوتے ہیں کہ क्या माना फितरत का उलमाए किराम ने किया है। कलमे फतरह का जो माना हमारे सामने आता है, अमूमी एक माना खल्क करना ले लिया जाता है। अमूमन ये माना आपको ज़्यादा सुनने को मिलेगा, फतरा यानी खल्क करना। लेकिन उलमा ज़िक्र करते हैं कि खल्क और फितरत में फ़र्क है। खल्क करना और फितरत में फ़र्क है, क्योंकि कुरान करीम की कई आयात में इसके मुश्तकात वारिद हुए हैं। मसलन मैं चंद आयात आपकी खिदमत में पढ़ देता हूँ कि तकादु समावातो यतफत्तरन मिन्हु वतनशक्कुल अर्द, या इसी तरीके से है कि कुरान करीम में अस्समा मुनफतिहुन भी, या अल्लाह सुबहान तआला के बारे में आया है कि फातिरिस समावात वल अर्द। ये सारी की सारी आयात जो हैं, ये देखें कि फतरा कलमे से हैं। इन्हीं में से जो हमारे मौजू बहस है वो सूरह रूम की आयत है, आयत नंबर 30। सूरह रूम की आयत नंबर 30, इससे वो फितरत इंसानी का हमारे सामने नतीजा आता है। कुरान में एक ही आयत है कि जो वाज़े तौर पे फितरत इंसानी के ऊपर दलालत करती है, और वो सूरह रूम आयत नंबर 30 है। और इसी को भी मौजू कलाम आपकी खिदमत में बनाया जाएगा। अलबत्ता क़ब्ल इसके कि हम फितरत के मानी को मद्देनज़र रखें, हम इसके पहले लुगतन माना जानते हैं, क्योंकि लुगवी माना असल और हकीकी माना से गहरा ताल्लुक़ रखता है, जो अल्लाह सुबहान तआला ने कुरान में बयान फरमाया है। मुफरदात राग़िब ने ज़िक्र किया है कि फ़त्र उनका मतलब होता है तूल में एक शय को शक कर देना, शगाफ डाल देना, एक शय को तूल में शक करना, काटना या शगाफ डाल देना, इसको फ़त्र से ताबीर किया जाता है। यानी फतूर जो है वो एक शय में शगाफ डाल के उसमें खलल को ईजाद कर देना, या ईजाद को भी इसलिए कहते हैं कि चूँकि पर्दे अदम में शगाफ डाल के वजूद को बरपा किया, इसलिए इसको खलकुन के माना में भी लिया जाता है। खलकुन वाइल्ला खलकुन और फतरुन जो है, ये आपस में मुतरादिफ कलिमात नहीं हैं। खलकुन ये होता है कि बग़ैर किसी नमूने के और बग़ैर किसी सिंबल या मॉडल के एक शय को ईजाद करना। साहब का कोई नमूना नहीं है कि जिसे देख के, या सैंपल नहीं है कि जिसे देख के आपने ईजाद किया, बग़ैर किसी सैंपल बग़ैर किसी मॉडल के एक शय को ईजाद करना अहले लुगत की नज़र में खल्क कहलाता है। लेकिन फ़तरुन क्या है? फ़तरुन है कि शगाफ डालना, शक करना। लेकिन ये शक करना क्या है? शक इब्तिदा और इख्तिरा के माना में, क्योंकि एक दफ़ा तखरीब के माना में शक किया जाता है, शगाफ डाला जाता है। लेकिन यहाँ पे क्या है कि एक शय को ईजाद करने के लिए पारा करना, जैसे बीज है वो जब अपने अंदर से निकलता है तो वो शगाफ डालता है, उसके अंदर से पौधा निकल आता है, ये फतरुन या इस माना में खलकुन कहलाएगा। इसी तरह हर शय अदम में थी, अदम से जब उसे पर्दाए अदम को शगाफ करके शक करके वजूद को जाहिर किया गया, नमूदार किया गया, तो ये कहलाया फतरुन, इसे फतर से ताबीर किया गया। जो हमारे पास और दीगर लुगत हैं, जैसा कि मकाईसुल्लुगा मारूफ एक लुगत है अहमद बिन फारस की, और कदीम अहले लुगत में शुमार होते हैं, उन्होंने ज़िक्र किया है कि इसका मतलब है फ़तहुश्शैइन व ईरादुहू, एक शय को खोल देना, वही शगाफी के माना में आता है। मसलन इसी तरीके जैसे कुरान करीम में आया है वस्समा मुनफतिरुन, अगर आसमान की जो है क़यामत से ताबीर करते हुए कुरान करीम ने ज़िक्र किया है कि आसमान जो है, या इद समा फतरत या असमा व मुनफतिरुन बिह, यानी आसमान में खोल दिया जाएगा, शगाफ डाल दिया जाएगा। यानी जिस तरह से अभी एक अनदेखी हुदूद दुनिया की या हर सैारे की मौजूद है, वो जो हुदूद हैं उसमें शगाफ आ जाएगा, वो शगाफ आ जाएगा तो चीज़ें आपस में टकरा जाएंगी। तो ये आपने मुलाहिज़ा किया कि फ़तरुन दर हकीकत शय को खोल कर इब्तदा करना, चीज़ को निकालना, नमूदार करना, या शय में शगाफ डाल के आश्कार करना, नमूदार करना, इसको फ़तरुन से ताबीर किया जाता है। صاحب تحقیق نے اس کا قرآن کریم کی آیات میں اور دیگر اہل لغت کی کتب کے ذیل میں یہ معنی لیا ہے کہ احداث و تحول، یعنی ایک ایجاد، تغیر برپا کرتے ہوئے ایجاد کرنا جو پہلی حالت کو توڑ دے، یعنی ایک شے کی دو حالتیں ہیں، ایک پہلی حالت ہے ایک دوسری حالت ہے، پہلی حالت کو باطل کرتے ہوئے جب تبدیلی برپا ہو اور دوسری حالت طاری ہو جائے تو اس کو فطر سے تعبیر کرتے ہیں۔ یہ وہی معنی ہے جو خلق عنوان سے آپ نے ابھی مطالعہ کیا کہ پردہ عدم سے اشیاء کو اللہ تعالیٰ نے نکالا، یعنی ساری اشیاء معدوم تھیں، عدم کو اللہ سبحانہ وتعالیٰ نے شگافتہ کیا، اس میں اللہ تعالیٰ نے ایک شق کیا اس کا پردہ، اور پھر وجود نمودار ہوا۔ بالکل اسی طرح کالے بادل چھائے ہوں تو اس کے درمیان میں ایک شگاف پڑ جاتا ہے، جیسے شگاف پڑتا ہے تو سورج کی تیز کرنیں وہاں سے نمودار اور ظاہر اور آشکار ہوتی ہیں۔ یہ جو پردہ بادل کو چیر کے جو سورج کی کرنوں کا نمودار اور روشن ہونا ہے، یہ فطر کہلائے گا۔ لہذا اسی طریقے سے ابن عباس بیان کرتے ہیں اور کتب میں علوم قرآنیہ کے وارد ہوا ہے کہ وہ قرآن کریم کی اس آیت کو کہتے ہیں کہ میں نے تب سمجھا کہ ایک جگہ پہ دو دیہاتی عرب لڑ رہے تھے اور کنویں کی بنانے پہ لڑ رہے تھے، کیونکہ اس دور میں پانی کے وسائل قلیل ہوتے تھے، کنویں اپنے اپنے کھودے ہوتے تھے، تو ایک کنویں کے اوپر لڑ رہے تھے۔ ایک کہتا ہے کہ میں نے اس کو فطر تو کہ میں نے اس کو بنایا ہے، دوسرا کہتا ہے کہ نہیں میں نے اس کو بنایا ہے، یعنی یہ نہیں تھا، زمین کو شگافتہ کر کے اس کی بنیادیں میں نے رکھی ہیں۔ تو اس سے پھر وہ کہتے ہیں کہ میں سمجھ گیا کہ فطرہ کا مطلب نئے سرے سے ایک شے کی خلقت کا ہے، نئے سرے سے۔ اچھا، پہلی صورت عدم تھی، عدم سے جب ایک شے کو اللہ نے برآمد کیا، نکالا، تو یہ فطر کہلایا۔ بس بعض اوقات اللہ سبحانہ وتعالی قرآن کریم میں کلمہ خلق بیان فرماتا ہے، اس سے کیا مراد ہوتا ہے کہ بغیر کسی غور و فکر اور بغیر کسی تعب اور تھکن اور بغیر کسی زحمت اور مشقت کے اللہ سبحانہ وتعالی نے اس شے کو خلق فرما دیا، ایجاد کر دیا، وجود دے دیا۔ اور ایک مرتبہ یہ ہوتا ہے کہ پردہ عدم کو چیر کے اللہ سبحانہ وتعالی نے اسے وجود دیا ہے، پہلی حالت سے اسے نکال کے ایک نئی اس کی زندگی کی ابتدا کی ہے، خلقت کی ابتدا کی ہے، یہ فطر کہلاتا ہے۔ لغت میں آپ نے اسے ملاحظہ کیا، تمام علماء اس لغت کے معنی سے استفادہ کرتے ہیں کہ بعض بنانے کے معنی میں لے لیتے ہیں اور بعض شگافتہ کرنے کے معنی میں لے لیتے ہیں۔ امام خوانی رحمۃ اللہ علیہ نے شرح چہل حدیث میں فطرت کے عنوان سے جو الکافی کی ایک روایت وارد ہوئی ہے، اس کے ضمن میں بڑی بہترین اور عمدہ شرح کی ہے، اور وہ اردو میں چونکہ موجود ہے، ضرور اس کی طرف رجوع کریں۔ اس میں امام خوانی رحمۃ اللہ علیہ نے بھی اس کا معنی یہی شگافتہ یا شک کرنا لیا ہے، کہ جیسا کہ آپ نے ان اہل لغت میں مطالعہ کیا۔ قرآن کریم کی آیت کی طرف آتے ہیں، سورہ روم آیت نمبر 30، ارشاد باری تعالی ہوتا ہے، فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِیفًا، آپ اپنے وجہ کو، اپنے چہرے کو دین کی طرف، کامل خالص ہوتے ہوئے دین کی طرف قائم کریں، یعنی اس کی طرف رخ، دین کی طرف، خالصتاً دین کی طرف اپنے دین رخ کر لیں، یعنی اپنے پوری نیت اور اپنے اعمال اور اپنے وجود کا رخ اللہ کے دین کی طرف رکھیں۔ فطرت اللہ التی فطر الناس علیہا، اس سے علماء استفادہ کرتے ہیں، اللہ کی وہ فطرت جس کے اوپر اس نے لوگوں کو فطر کیا ہے، یعنی خلق کیا ہے۔ ادھر آپ دیکھیں دو لفظ وارد ہو رہے ہیں، فطرت اللہ، اللہ کی فطرت، یہ ہمارے پیش نظر ہے، اصل پیش نظر ہمارے یہ نقطہ ہے، فطرت اللہ، اللہ کی فطرت۔ اچھا، خود اس فطرت کی پھر تشریح اللہ سبحانہ و تعالیٰ نے آیت میں کی ہے، لہذا آیت کو دقت سے آپ مطالعہ کریں، کیونکہ लुगत के माना के अतबार से तो हर कायनात की चीज़ कि जो अदम से वजूद में आई है उसके लिए कलमा फितरत बोला जा सकता है कि अल्लाह ताला ने उसकी ख़ास एक खिलकत ईजाद की है और पहली हालत अदम से निकाल के दूसरी हालत वजूद उसको इनायत की है। इस तरह से लुगत के अतबार से ये कलमा इंसान के साथ ख़ास नहीं है, हर एक पे बोला जा सकता है। हर वो चीज़ के जो इख्तिरा हुई है, ईजाद हुई है, इब्तिदा हुई है और पहली हालत को तर्क उसने कर दिया है तो उसको आप फ़तरुन से ताबीर कर सकते हैं। इसी तरह से सुबह नाश्ते को कहते हैं फतूर, अरबी ज़ुबान में नाश्ता फतूर है क्योंकि सुबह सवेरे पहली भूख की हालत ख़त्म होती है और इंसान को सैर होने की जो एक फुर्सत मुहैया होती है उस खाने को फतूर कहते हैं। इसी तरीके से सुबह के वक्त को भी इससे ताबीर किया जाता है। तो ये कलिमात सारे के सारे फतूरुन, फतरुन या मुनफतरुन, इनफतारत या इसी तरीके से बाब तफाउल में ये आ जाता है या तफत्तरो वगैरह, ये सारे के सारे कलिमात किस पर दलालत करते हैं कि पहली हालत को नक्ज़ किया, तोड़ दिया और जो दूसरी हालत है उससे अब उसकी इब्तदा हुई है। और वो पहली हालत अगर खिलकत के जहान में देखें तो हर शय की सवाए अल्लाह सुबहानो ताला के लिए पहली हालत क्या है, वो है अदम। अदम से हर शय जो है वो अल्लाह सुबहानो ताला ने फिर क्या दी, वजूद दी। तो इस एतबार से उसको फितरत, उसको वजूद देना फितरत से ताबीर किया जाता है, फातरा से ताबीर किया जाता है। इसलिए लुगवी माना में भी कुरान में आया है, जैसे इसी आयत में अगला लफ्ज़ जो है फतरन्नास अलैहा, कि इधर फतरन्नास अलैहा फतरा वही अपने लुगवी माना में, लेकिन वो जो पहला है फितरत अल्लाह वो अपने लुगवी माना में नहीं आया। वहाँ पर ख़ास माना कुरान करीम मुराद ले रहा है और उसकी खुद कुरान तशरीह कर रहा है। अगर उसकी तशरीह किसी और जगह से आई होती तो वहाँ पे हम सवाल कर सकते थे। खुद कुरान करीम में जो आगे आयत का हिस्सा है, अल्लती फतरन्नास अलैहा ला तब्दील लखल्किल्लाह ज़ालिक दीनुल क़य्यिम, ये क्या है, ये उसकी तशरीह है फितरत की। बस एक दफ़ा कलमाए फतरा, फातिर या फतूर या इनफितार ये कलिमात बोले जाते हैं, इससे वही लुगवी माना मुराद है। और लुगवी माना क्या है, शगाफ्ता करना, शक करना और शक करके एक शय को इख्तरा करना, एक शय को ईजाद करना। वाज़ा ये बात। अच्छा, फितरत और फितरत जब कुरान ने कहा ये फ़कत इंसान के साथ ख़ास है। बस कलमाए फितरत को लुगत के अतबार से देखें तो ये हर शय पे बोला जा सकता है, लेकिन अगर कुरान करीम के तनाजुर में फितरत कलमे को फ़कत मद्दनज़र रखें, यानी फ़ा के नीचे कसरा, तौ के ऊपर ज़बर, फितरतुन अगर कहें तो ये फ़कत और फ़कत किससे ख़ास है, इंसान। कलमे फितरत लुगत के अतबार से हर शय को शामिल हो सकता है, इसलिए हमारा जब कलमे फितरत कहेंगे तो लुगी माना मुराद नहीं है। ये मैं इसलिए तकरार कर रहा हूँ कि हमने कुरान ही से कलमे फितरत की तारीफ़ समझनी है, हमने कुरान ही से कलमे फितरत का माना समझना है। अब कुरान करीम में एक मरतबा ये लुगत के मरहले के ऊपर इस्तेमाल होता है, लिहाजा ख़ुद अल्लाह सुबहानो ताला की हस्ती और उसके वजूद को फितरुन नहीं कह सकते या फितरत नहीं कह सकते, लेकिन अल्लाह ताला ने चूँकि हर शय को वजूद दिया है इस वजह से कुरान करीम में इस वजह से कहलाएगा कि ये कलिमा खुदावंद मुताल के लिए इस माना में इस्तेमाल हो रहा है कि अल्लाह सुबहानो ताला हर शय को खल्क फरमा रहा है, हर शय को अल्लाह ताला ईजाद कर रहा है, लेकिन कैसे, पर्दे अदम को तक करें और फिर ईजाद करें, तो उस सूरत में हम ये कह सकते हैं कि ये फतरुन या अल्लाह सुबहानो ताला का फातिर होना कह सकते हैं कि वो फातिर है यानी खल्क करने वाला है। अब हम कलमे फितरत की तरफ आते हैं। कलमे फितरत फ़िअलतुन है, यानी इसे कैसे कहते हैं कि मजदर नौई है, खिलकत की नौईयत को ये बयान कर रहा है। फितरुन خلقت کی نوعیت کو ذکر کر رہا ہے. فاطر کے کلمہ کا معنی ہم سمجھ گئے, فاطر اللہ کی ذات ہے, لیکن خود وجود باری تعالیٰ چونکہ وہ کہیں سے نہیں آیا, ہمیشہ سے ہے, ازلی ہے, ابدی ہے, اور قدیم ہے, دائمی ہے, اس وجہ سے اللہ سبحانہ وتعالی وہ نہ ہونے سے وجود میں نہیں آیا. اللہ تعالیٰ کے علاوہ سب چیزیں وہ عدم سے وہ ہمکنار رہی ہیں, لہذا پردہ عدم سے جب اس کو شق کیا گیا, اللہ تعالیٰ نے جب اسے نکالا اور شگافتہ کیا, تو اس کو اللہ کو پھر فاطر کہا گیا کہ شک کرنے والا, نکالنے والا, اور پردہ عدم سے نکال کے خلقت, جامع خلقت پہنانے والا, اس طور پہ فاطر کہتے ہیں. اب اسی آیت میں آپ دیکھیں اللتی فطر الناس علیہا, بس فطرت وہ ہے جس کے اوپر اللہ نے انسانوں کو خلق کیا, فطرت وہ ہے جس کے اوپر انسانوں کو اللہ سبحانہ وتعالی نے خود آ کے جامع خلقت پہنایا, جامع وجود پہنایا, درست. لہذا دوسرا جو فطر الناس میں, فطرہ کس معنی میں ہے؟ ہاں وہ خلق کرنے کے معنی میں ہے, لیکن اس جو فطرت ہے وہ کس معنی میں ہے؟ وہ خاص نوعیت کی خلقت کے اوپر دلالت کرتا ہے. آئے اب ہم کلمہ فطرت کو دیکھیں. کلمہ فطرت کے اگر لغوی معنوں کو مد نظر رکھیں تو اسے کہتے ہیں کہ خاص نوعیت کی خلقت. مثلا فطرتن جلستن, ایک ہوتا ہے بیٹھنا اور ایک ہوتا ہے خاص انداز میں بیٹھنا. مثلا جلست القاری, المناب میں یہ مثال بھی دی جاتی ہے کہ وہ قاری کے انداز میں بیٹھا. اب آپ نے خالی اگر کہنا ہو کہ بیٹھا وہ, تو آپ کہیں گے جلوس, جلسا, یا یجلسو, یا جالسن. لیکن اگر آپ نے خاص نوعیت اس کی بیٹھنے کی بیان کرنی ہو تو آپ کیا کہیں گے؟ جلستن. اسی طریقے سے چلنا ہے, اگر آپ نے عمومی طور پہ چلنا کہنا ہے تو آپ کہیں گے سارا یسیرو, سیرن. صحیح, سیر یعنی عمومی طور پہ چلا, انداز مختلف تھے. لیکن اگر آپ نے یہ بتانا ہے خاص انداز میں چلا تو کہیں گے سیرتن, سیرتن خاص انداز میں چلنا. اسی طریقے سے فطرتن ہے, اسی طریقے سے اور دیگر جلساتن ہے, فعلتن ہے, خاص انداز کا فعل اور عمل. یا اسی طریقے سے آپ کوئی بھی کلمہ اس وزن کی پڑھ لیں, فعلتن کے وزن کی پڑھ لیں, تو وہ کیا کہلائے گا؟ وہ خاص نوعیت کو ذکر کر رہا ہوگا. جتنے بھی ہمارے پاس یہ کلمات ہیں جو خاص نوعیت کو ذکر کرتے ہیں وہ اس وزن کی پڑھلائے جا سکتے ہیں, جیسے سیرت کلمہ معروف ہے کہ خاص انداز میں چلنا. اچھا, جلستن خاص انداز میں بیٹھنا. اسی طریقے سے ہمارے پاس فطرتن ہے, خاص انداز کی خلقت. یہ جو خاص انداز کی خلقت ہے, اس سے ہم سمجھتے ہیں کہ یہ اللہ سبحانہ وتعالی نے دیگر مخلوقات کے لیے نہیں رکھی. صحیح ہے, یا اگر رکھی بھی ہے تو ناقص ہے. امام خمینی رحمۃ اللہ علیہ فرماتے ہیں کہ اگر رکھی بھی ہے تو بقیہ کے لیے ناقص ہے, اور ان کے لیے کیا ہے؟ انسان کے لیے کامل ہے وہ خلقت. یعنی خاص انداز میں ڈھال کے اللہ نے انسان کو خلق کیا ہے. انسان ایک شے میں ڈھلا ہوا اس دنیا کے اندر خلق ہوا ہے. یعنی پردہ عدم سے جب اللہ تعالیٰ نے انسان کو نکالا تو فاطر کہلایا, لیکن جب اس نے فطر کیا انسان کو, پردہ عدم سے وجود عطا کیا, تو وجود عطا کرتے ہوئے ایک خاص انداز خلقت میں ڈھالا. اس خاص انداز خلقت کو ہم کیا کہتے ہیں؟ فطرت کہتے ہیں. قرآن کی ایک اور اسی آیت کے اندر ایک اور ہمارے پاس دلیل موجود ہے, جس سے یہ معلوم ہوگا کہ فطرت فقط قرآن کی نگاہ میں انسان کے ساتھ خاص ہے. اس لیے یہ کہا جاتا ہے کہ فطرت, کلمہ فطرت کو لغت کے اعتبار سے دیکھیں تو وہ تمام خلقت کو شامل ہو سکتی ہے, کیونکہ ہر خلقت کا اپنے خاص انداز ہے. لیکن اگر ہم قرآنی معنی فطرت کو مد نظر رکھیں تو اس میں فقط کس کے لیے استعمال ہوگی ہے؟ فقط و فقط انسان کے لیے کلمہ استعمال ہوگا. اور اس کی دلیل ہمارے پاس کیا ہے؟ خود اس کا مصدر نوعی میں لے کے آنا, جبکہ اللہ نے اپنے آپ کو فاطر کہا, اللتی فطرہ, یعنی اللہ نے فطر کیا. لیکن جب فطر کیا, عدم سے نکالا انسان کو, ایجاد کیا, تو کس طرح سے, کس خاص خلقت میں ڈھالا, اس خاص نوعیت اور خاص خلقت کو فطرت سے تعبیر کیا. اور اس میں دوسری دلیل کیا ہے؟ اللتی فطر الناس علیہا. ادھر الناس, الناس کا اطلاق جانوروں پر یا حیوانوں پر نہیں ہوتا, نباتات یا حجرات کے اوپر نہیں ہوتا. لہذا شجر و حجر, और जिन और मलक इनके ऊपर इसका इतलाक नहीं होता, इसलिए फितरत इंसानों के साथ खास है। ये दूसरी दलील कि अल्लती फतरन्नास अलैहा, फितरत वो है जिसके ऊपर लोगों को अल्लाह ने फतर किया है, खल्क किया है। सही। अच्छा, आगे फिर एक और अलामत इसकी बयान की, फितरत किसे कहते हैं। बस इधर आपने पहला नुक्ता फितरत का ले लिया, वो खास खिलकत, वो खास इंसान के वजूद के अंदर नौईयत कि जिसको अल्लाह ने हमारी खिलकत में शामिल कर दी, या खिलकत को उसके अंदर ढाल के अल्लाह ने हमें खल्क किया है। अब हम अभी पढ़ेंगे कि वो अंदाज ख़ास खिलकत क्या है, वो ख़ास अंदाज़ क्या है, वो ख़ास नौईयत क्या है। बस ये दो तीन कलिमात एक ही मतलब को बयान करने के लिए अर्ज़ किए जा रहे हैं कि फितरत यानी ख़ास अंदाज़ में इंसान को ढाल कर खल्क करना, फितरत यानी ख़ास नौईयत में इंसान को खल्क करना, ख़ास नौईयत जो दूसरों से इसको जुदा करिए। बस फितरत वो है, आयतुल्लाह जवादी आमली हफ़िज़हुल्लाह ताला वो फ़सल अखीर इसे करार देते हैं, यानी फितरत इंसान को तमाम की तमाम कायनात में जितनी मखलूक़ात अल्लाह ने खल्क की है, चाहे वो जिन्न व मलक हों, चाहे शजर व हजर हों, या चाहे और दीगर मखलूक़ात हैं कि जिनको हम नहीं जानते, कोई भी खिलकत हो, उन सब खिलकत से इंसान को अल्लाह सुबहान व तआला ने जो जुदा तौर पे खल्क किया है वो हम किससे ताबीर करते हैं, वो फितरत से। इसलिए आयतुल्लाह जवादी आमली फरमाते हैं कि फितरत हकीकत में इंसान को तमाम मखलूक़ात से जुदा कर देती, यानी एक ऐसा अंदाज, एक ऐसी नौईयत, एक ऐसा अमर के जिसमें इंसान दीगर तमाम के तमाम मखलूक़ात से जुदा हो जाता है। ये जो माना है तमाम मखलूक़ात से जुदा होना, इसके ऊपर थोड़ा सा आपको हसास भी होना चाहिए और तफक्कुर भी करना चाहिए कि इंसान फितरत की वजह से तमाम की तमाम मखलूक़ात से जुदा होता है, यानी वो ख़ास अंदाज़ और ख़ास खिलकत अल्लाह ताला ने किसी और मखलूक को अता नहीं की। अगरचे हर मखलूक अपने अपने ख़ास अंदाज़ में ढली हुई है, वो अंदाज़ दूसरे को नहीं मिला, खल्क सारे हुए हैं लेकिन अपने अपने जायचे और अपने अपने दायरे में और अपने अपने अंदाज में खल्क हुए हैं। जैसे बैठे बहुत सारे लोग होते हैं, कोई मसलन टांगे फैला के बैठे हैं, कोई टांगे समेट के बैठे हैं, कोई कुर्सी पे बैठे हैं, कोई ज़मीन पर बैठे हैं, मुख्तलिफ अंदाज हैं, बैठे सारे ही हैं, इस तरह खल्क सारे हुए हैं लेकिन हर मखलूक का क्या है, अपना अंदाज है। इंसान की खिलकत का अंदाज क्या कहलाता है, फितरत कहलाता है। अच्छा, ये पहला माना था जो याद करने के लिए ज़रूरी है फितरत के। फितरत की दूसरी चीज़, ला तब्दीला लिखल्किल्ला, ये जो कुरान की आयत, इसी आयत के अंदर ये जो टुकड़ा है ला तब्दीला लिखल्किल्ला, कि जब हर इंसान फितरत के एतबार से खल्क हो रहा है, हर इंसान फितरत के अंदाज में ढला हुआ खल्क हो रहा है, तो ये फितरी उमूर मुमकिन है किसी इंसान में पाए जाएँ और किसी इंसान में ना पाए जाएँ, ऐसा नहीं हो सकता, क्योंकि उसके अंदर ढाल के बयान कर रहे हैं। यानी ऐसा नहीं हो सकता कि मतलब अगर समझाने की गरज से ही फ़कत जिक्र किया जाए तो ऐसा नहीं हो सकता कि चूज़े के अंदर से चूज़े मतलब मुर्गी के अंडे से बतख निकले, ऐसा कभी भी नहीं हो सकता, हमेशा क्या निकलेगी, चाहे वो आप कबूतर के नीचे निकाल के मुर्गी के अंदर से निकालें या आप किसी और अंदाज में निकालें, जहाँ से जैसे भी निकलेगा तो उसकी नौईयत हमारे पास क्या आएगी, वो नौईयत दर हकीकत इसी तौर पे आएगी कि उससे मुर्गी का बच्चा ही निकलेगा। या इसको एक और मिसाल के ज़रिए से समझाते हैं, जो शहीद मुताहिर रहमतुल्लाह अलैह ने मिसाल दिया है, समझाने के तौर से बेहतरीन मिसाल है। आपको नाशपाती और सेब और इस तरह से एक दो फल, उनके बीज दोनों ही ब्राउन हैं, थोड़ा कद काट कर कुछ ना कुछ फ़र्क होगा, आप मिक्स करके उसे ज़मीन पे डाल के बो देते हैं, तो अब जब उससे पैदावार निकलेगी तो वो पैदावार कैसे होगी, यकीनन वो पैदावार जब निकलेगी तो सेब के बीज से नाशपाती निकल सकती है, नाशपाती के बीज से सेब निकलेगा, क्यों नहीं निकलेगा, चूँकि सेब के बीज में ख़ास खिलकत की नौईयत मौजूद थी और नाशपाती के बीज में नौईयत की, ख़ास नौईयत की खिलकत मौजूद थी, और हर अंदाज़े खिलकत अगर अपने अंदरूनी असास के ऊपर नशोनुमा पाए तो वही निकलेगा कि जो उसके अंदर मौजूद था, इसके अलावा और कोई चीज़ नहीं निकलेगी। ये हमारे पास अमर हो गया कि इंसान भी इसी तरीके से है कि वो जब खल्क किया गया है तो वो खल्क इस तरीके से किया है कि अगर वो अपने अंदर की असास के ऊपर नशोनुमा पाए तो फ़कत और फ़कत इंसान निकलेगा। बस आपने मुलाहिज़ा किया कि इस मतलब को बयान करने के लिए कितनी उलमा ने मुख्तलिफ मिसालें दी हैं और मुख्तलिफ ज़हमतें उठाई हैं, लिहाजा ये नतीजा हमारे पास आ गया कि फितरत जो है वो इंसान की ख़ास अंदाज़ की खिलकत है और हर खिलकत अपने ख़ास अंदाज में ढली हुई है। कोई भी खिलकत नहीं है कि जो कोई ख़ास अंदाज ना रखती हो, सही है, हर खिलकत ढली हुई है और उसी अंदाज में वो पल बढ़ भी रही है, उसी अंदाज में नशोनुमा पा रही है। लेकिन फितरत नाम इंसान की खिलकत का कुरान ने रखा है, बकिया के अंदाज़ खिलकत को फितरत कुरान ने नहीं कहा, कुरान ही एक नाम की वजह से। हम आए अब आगे बढ़ते हैं। ये जो दो मिसालें आपने ली कि जैसे मुर्गी का अंडा है वो बतख के नीचे रखें, कबूतर के नीचे रखें, मुर्गी के नीचे रखें, या किसी जानवर नहीं बल्कि आपने एक गरमाइश की जगह पे रखा, जैसा कि आजकल फार्मी चूज़े निकालते हैं और उसे गरमाइश दी, तो उसके अंदर से हो सकता है कि चूज़ा ना निकले। चूज़ा ही निकलेगा क्योंकि उस अंडे के अंदर ठीक है कि खिलकत के दीगर प्रोसेस हैं लेकिन वो ख़ास अंदाज अंदर ढला हुआ है, वो खिलकत उसकी ख़ास अंदाज और उसके खमीर में पड़ी हुई है। इसी तरह नाशपाती के बीज से सेब नहीं निकल सकता, सेब के अंदर से नाशपाती नहीं बरामद हो सकती, नहीं निकल सकती। आए अब आप इस मौजू पे कि ला तब्दील अल खल्किल्ला, फितरत की दूसरी खसूसियत ये है, ये तो अभी हमने जितनी गुफ्तगू की फतरन्नास अलैहा से हमने एक इस्तदलाल किया, अब दूसरी खसूसियत ला तब्दील अल खल्किल्ला। जब हर इंसान वो फितरत के दोष के ऊपर खल्क हो रहा है या उसके खमीर में अल्लाह ताला ने फितरत को गोंद के रख दिया है तो ये कभी तब्दील हो सकती है? इंसान अपने असल खिलकत को कभी भी तब्दील नहीं कर सकता, जिस्मानी खिलकत में तब्दीलियाँ ला सकता है, अपनी रूही और नफसानी खिलकत के अंदर जुल्मतों को भर सकता है लेकिन वो जो असल खिलकत है उसे ख़त्म कर सकता है। यानी चूज़ा मरीज हो सकता है, अंडे के अंदर चूज़ा नाकारा रह जाए, अंडे के अंदर मर जाए, अंडे के अंदर हयात पाए, ये कह सकते हैं लेकिन ये नहीं कह सकते कि चूज़ा का बच्चा अपने अंदर तब्दीली पैदा करके बतख बन जाए, ये नहीं कर सकता। हाँ ये हो सकता है कि वो निकले अंडे से और बतखों के दरमियान रह रह के बतखों वाली आदतें इख्तियार कर ले, ये कर सकता है लेकिन ये कर सकते थे अपने आप को मना कर दे कि नहीं नहीं मैंने तो बतख नहीं बनना। वो अपने असल जो खिलकत के तकाजे हैं उसको कभी भी ख़त्म नहीं कर सकता। ये नुक्ता जब हम समझ गए तो अब आए कि फितरत से अल्लाह ताला ने फिर क्या मुराद ली और रवायात अहले बैत अलैहिस्सलाम इसके हवाले से हमें क्या बताती हैं। ये दो तकाज़े हो गए। मज़ा इधर एक सवाल उभरता है कि अगर यही चीज़ अगर फितरत थी तो फिर सवाल ये पैदा होता है कि और ये कहा जाता है हर इंसान फितरत इस्लाम के ऊपर खल्क होता है तो फिर सारे मुल्हिद क्यों हैं, सारे बहुत सारे काफिर क्यों हैं, बल्कि कुफ्र और शिर्क जो है इस दुनिया में तो आज के दौर में ज़्यादा फैला हुआ है, तो इसकी क्या वजूहात है? ये भी आपके सामने हल होता है मसला इंशाल्लाह ताला। यहाँ पे हम इस पहलू को याद रखें, ये जो दो हैं कि ख़ास अंदाज की खिलकत और वो कभी भी तब्दील नहीं हो सकती, दब सकती है, कम हो सक यानी छुपाया जा सकता है, दबाया जा सकता है, उससे तवज्जो मोड़ी जा सकती है, उसके बरखिलाफ़ चीज़ों को इख्तियार किया जा सकता है लेकिन उसे ख़त्म नहीं किया जा सकता। फितरत कभी भी इंसान के अंदर से ख़त्म नहीं होती। अब आए कि इससे मुराद क्या है? इस हवाले से हमारे पास कई जाविये हैं, कलामी, फ़लसफ़ी, मुहद्दिसीन और मुफस्सरीन और उरफा, हर एक ने अपने अपने तौर पे बातचीत की है। मसलन अगर आप आ जाए उलमा की तरफ, मुहद्दिसीन की तरफ, वो आपको बराह रास्त से बताएंगे कि तौहीद फितरत में इंसान के, नबूवत फितरत में है, माद इंसान की फितरत में, क़ियामत का अकीदा, इमामत और इमामत की पैरवी वो हमारी फितरत में अल्लाह सुबहान तआला ने रखी है। इस तरह से मुख्तलिफ बातें जो हैं वो बयान करेंगे। लेकिन अगर आप आए फ़लासफ़ा की तरफ से तो वो इसकी एक बेहतरीन तशरीह करेंगे। बस अब हम इस माना की तरफ आ गए। दो खसूसियात, चूँकि फितरत को जब भी बयान किया जाएगा कुरानी तनाजुर में, तो हम पता लगेगा कि सिर्फ इंसान की जुदागाना खिलकत को बयान करने के लिए इसका नाम फितरत अल्लाह ने रखा है, और किसी जगह के ऊपर फितरत नहीं हमारे पास। इसके अलावा फितरत का लफ्ज़ कुरान ने दीगर खिलकत के लिए इस्तेमाल नहीं किया। नंबर दो, फितरत का जो ख़ास अंदाज़ है वो सब इंसानों में बराबर है। सब इंसानों को अल्लाह सुबहान व तआला ने फितरत में खल किया। नंबर तीन, ये तब्दील होने वाली नहीं है। लेकिन अब इंसान की रूह और इंसान की खिलकत में कौन से उमूर फितरी हैं, अब हकीकत क्या है, वो एक और हमारी बहस आ जाएगी। कुरान ने एक हकीकत बता दी है, जो दो तीन चीज़ें अर्ज़ की कुरान ने, उससे हमें पता लग गया हमारी अंदाज़ खिलकत बकिया मखलूक़ात के अंदाज़ खिलकत से जुदा, ये पता लग गया। ये पता लग गया कि ये कभी तब्दील होने वाली नहीं है। लेकिन उस अंदाज़ खिलकत की हकीकत क्या है, उसके अंदाज़ खिलकत की हकीकत को अब अलग अलग अंदाज़ में ज़िक्र किया गया है। मसलन उरफा एक ख़ास अंदाज़ में उसे ज़िक्र करते हैं, और उरफा ने उसको तो अल्लाह ताला से वजूदी रब्त करार दिया है। अगर मुख्तसर हम जाने, उसे वजूदी रब्त करार दिया, क्योंकि अल्लाह ताला जब फातिर है तो उससे अल्लाह ताला ने हमें ईजाद और वजूद दिया है। जब अल्लाह ने हमें वजूद दिया, अल्लाह ने हमें खल्क किया है, तो मखलूक का खालिक से खिलकत के अतबार से रब्त है। ये रब्त कभी टूटने वाला नहीं है। लिहाजा मखलूक जो है वो अपने खालिक से जो ईजाद और खिलकत का रब्त रखती है, वो हमेशा उसकी एक शनाख्त अंदर बाकी रह जाती है। वो कमज़ोर हो सकती है, कवी भी हो सकती है, वो रोशन भी हो सकती है और दब भी सकती है, लेकिन ख़त्म नहीं हो सकती, मादूम नहीं हो सकती। बहरहाल हम अभी इस मौरिद में नहीं वारिद होते। सवाल ये पैदा होता है कि कौन से उमूर फितरी हैं, फितरी उमूर क्या हैं। ये तो पता लग गया फितरी उमूर तमाम कायनात के हर इंसान माजी हाल मुस्तकबिल उसके अतबार से फितरी उमूर क्या हैं, वो काबले तब्दील नहीं है और मुख्तलिफ नहीं है, ना काबले तब्दील है और ना मुख्तलिफ हैं। वो सारे के सारे इंसान के वजूद के अंदर पाए जाते हैं। उसको हम ये नहीं कह सकते कि इसमें हैं या फलाँ में नहीं हैं, ये नहीं हो सकता। सब में ये पाए जाते हैं, ख़त्म नहीं हो सकते, तब्दील भी इंसान के वजूद के अंदर ये नहीं हो सकते। अच्छा, अब हम इस नुक्ते की तरफ आते हैं कि वो उमूर हैं कौन से। रवायात अहले बैत अलैहिस्सलाम की तरफ हैं, मोतबर अहादीस शिया सुन्नी कुतुब में मौजूद है। मसलन दीन इस्लाम फितरी है इंसान के अंदर। नंबर दो, तौहीद फितरी है, नबूवत फितरी है। अच्छा, इसी तरीके से हम आ जाएं इमामत के ऊपर, फितरी है। अखलाकियात, बड़ा हिस्सा अखलाकियात का फितरी है, शुजात से मोहब्बत है या बुजदली से नफ़रत है, ये क्या हैं, फितरी। इसको हम थोड़ा सा अब जम करके देखते हैं। अलबत्ता इधर एक दो नुक्ते और फितरत के इनवान से आप मुलाहिज़ा करें और मुतालिया करें। वो नुक्ता और पहलू ये है कि फितरत का अमर वो अक्ल से समझने वाला नहीं है, अक्ल से रोशन तर है। फितरी अमर क्या है, वो अक्ल से रोशन तर है। फितरी अमर अक्ल से रोशन तर है, वाज़े तर है। बल्कि जितनी भी हमारे पास बदीहियात मौजूद हैं, वाज़हात जितने भी हमारे पास मौजूद हैं, उन सब में सबसे वाज़े तर अमर कौन सा है, वो फितरत है। लिहाजा फितरत को समझने के लिए अक्ल की ज़रूरत नहीं है, अकली दलाइल अकली बराहीन इसकी ज़रूरत नहीं है। फितरत को समझाने के लिए कोई बहुत सारी चीज़ें वाज़े और रोशन करने की ज़रूरत नहीं है। इंसान को अपने नफ्स का मुतालिया चाहिए। अगर कोई फितरत को जानना चाहता है तो, क्योंकि उसके ऊपर सारे खल्क हुए हैं, उसने अपने अंदर की फितरत का मुतालिया कर लिया, गोया कि उसने तमाम इंसानों का मुतालिया कर लिया, क्योंकि सब इंसान इसी मॉडल पर खल्क हुए हैं, सब के सब इंसान इसी मॉडल पर खल्क हुए हैं। دوسری چیز یہ کہ انسان واحد ایسی خلقت ہے جو اپنی فطرت کے برخلاف اختیاراً برخلاف مخالف فطرت کے مخالف عادات اختیار کر سکتا ہے، بقیہ اختیار نہیں رکھتے کہ اپنے انداز خلقت کی مخالفت کرتے ہوئے نشوونما پالیں۔ اس لیے سیب کے بیچ سے سیب ہی نکلے گا، ناشپاتی کے اندر سے ناشپاتی ہی نکلے گی، بطخ کے انڈے سے بطخ ہی نکلے گی، چوزے کے انڈے سے مرغی کے انڈے سے چوزہ ہی نکلے گا، وہ اپنے انداز خلقت کی مخالفت نہیں کر سکتے سوائے انسان کے۔ انسان واحد ایک ایسی خلقت ہے جس انداز خلقت میں خلق ہوا ہے، تو اس کے بہاف پر اگر انسان، اسی اساس پر اگر انسان نشوونما پائے تو اس کے اندر سے کیا نکلے گا؟ انسان نکلے گا، کیونکہ فطرت یعنی خلقت انسانی، فطرت یعنی انسان کا ایک خاص خلقت میں ڈھلا ہوا ہونا، ایک خاص انداز میں ڈھلا ہوا ہونا، اگر اسی انداز میں اور اسی خمیر کے دوش کے اوپر نکلے تو انسان ہی اندر سے برآمد ہوگا، کچھ اور برآمد نہیں ہوگا۔ لیکن انسان کیا ہے؟ وہ خطوات شیطان پہ چل پڑتا ہے، انسان اپنے آپ کو حیوانیت پہ گرا دیتا ہے۔ مثلا تھا انسان لیکن حیوانی عادتیں سیکھ گیا، تھا انسان لیکن اس نے اپنے وجود کے اوپر جن چیزوں کو چڑھا دیا وہ دیگر مثلا شیاطین تھے یا دیگر حیوانات تھے، درندے تھے، بری عادتوں کو اختیار کر لیا۔ لہذا عادت فطرت کو ختم نہیں کرتی، لیکن اس کے برخلاف روح کے اوپر اثرات تاریکی و ظلمانہ ڈال دیتی ہے۔ لہذا عرفا اس بات کے قائل ہیں کہ اگر انسان نے معنوی پرواز کرنی ہے تو فطرت سے بڑھ کر کوئی اس کے پاس بہترین ذریعہ نہیں اللہ تعالیٰ کے قرب کا، اپنی فطرت کو اور منور کرے، کیونکہ فطرت تو سوتی نہیں ہے، فطرت تو ختم نہیں ہوتی، فطرت اپنی جگہ پر باقی ہے۔ اس نے کیا کرنا ہے؟ اس تاریکی جو فطرت کے امور کو دب گئے ہیں اس کو اس نے روشن کرنا ہے، عیاں کرنا ہے۔ یہاں پہ ایک سوال ہم اور ابھارتے ہیں کہ آیا فطرت کوئی ظاہری چیز ہے یا باطنی امر ہے؟ فطرت ایک ظاہری امر ہے یا باطنی امر؟ کیا ہمارے لیے آشکار ہوگا؟ فطرت کاملاً کاملاً ایک باطنی امر ہے جس کے دوش پہ اس نے ظاہر کو اختیار کرنا ہے۔ پس ظاہر بعض اوقات فطرت پر کھڑا ہوتا ہے اور ظاہر بعض اوقات عام عادات پہ کھڑا ہوتا ہے انسان کی، صحیح ہے؟ فطرت کے اوپر کھڑا ہوتا ہے اور بعض اوقات جو فطرت مخالف عادات اس نے اختیار کر لی ہیں اس کے مطابق ہمارا ظاہر ڈھلا ہوتا ہے۔ انسان کا ظاہر ان دو میں سے ایک میں ڈھلا ہوگا، یا انسان کا ظاہر کس پر ڈھلا ہوا ہے؟ جو فطری ہمارے تقاضے ہیں، فطری انداز خلقت تھا جو ہمارا، اس کے اندر انسان کا ظاہر ڈھلا ہوا ہے۔ یہ انداز خلقت عین انسانیت کہلائے گا، یعنی یہ انسان ہے، ظاہر میں بھی انسان ہے اور باطن میں بھی انسان، لیکن ایک دفعہ مخالف فطرت عادات ہم نے اپنے نفس پر اجاگر کر لی، اختیار کر لی، اور ان عادات کے اوپر ہمارا ظاہر کھڑا ہے، یہاں پہ ہم کہیں گے اس کا ظاہر بھی انسان والا نہیں ہے اور اس کا باطن بھی انسان والا نہیں ہے، اس نے اپنی فطرت کو دبا کے رکھا ہوا ہے، ضعیف کر کے رکھا ہوا ہے، اس کی اساس پر یہ نشوونما نہیں پا رہا۔ جیسے ہوتا ہے نا، پھیپھڑا اللہ نے دیا سانس لینے کے لیے، مرض لاحق ہو جاتا ہے تو مصنوعی اسے سانسیں دی جاتی ہیں، قلب اللہ نے دیا ہے خون کی گردش کو بڑھانے کے لیے، لیکن قلب کو اگر وہ نہ کارآمد کرے، ضعیف ہو جائے، بیمار ہو جائے، مریض ہو جائے، خون دوڑانے کے لیے مصنوعی طریقے اختیار کیے جاتے ہیں۔ یہاں پہ بھی یہی ہے کہ ہونا یہ چاہیے تھا کہ اس کا ظاہر باطن فطرت کی اساس کے اوپر نمایاں ہوتا، لیکن اس نے اتنا ضعیف کر دیے کہ اب مصنوعی عادات جو اختیار کی ہوئی ہیں اس کے اوپر اپنا ظاہر کھڑا کیا ہے۔ لہذا انسان کی زندگی جو گزرتی ہے، ہونا یہ چاہیے کہ زندگی کے تمام امور کس پر گزریں؟ فطرت پہ، لیکن وہ کس کے اوپر اب گزار رہا ہے؟ اپنی فطرت مخالف عادات کے اوپر۔ اچھا، یہاں پہ آئیں اب ہم آخری اس کا نقطہ ملاحظہ کرتے ہیں کہ ہمارے سوچ سمجھ کے دائرے منظم ہو جائیں، اب کیونکہ ہم علامت جان چکے ہیں، سارے انسان ایک ہی ماڈل پہ خلق ہو رہے ہیں، لیکن بعض فطرت کی اوج کے اوپر پرواز کر گئے اور ایک کامل ہستی بن گئے، جیسا کہ انبیاء و ائمہ علیہ السلام کو اللہ سبحانہ وتعالی نے خلق فرمایا ہے۔ بعض اسی کے مطابق پھر کچھ ضعیف ہوتے گئے، پھر اس سے ضعیف ہوتے گئے، جتنے ضعیف ہوتے جائیں گے فطرت کی نورانیت اس کے اندر دبتی چلی جائے گی۔ اگر فطرت کی تپش، حرارت، نورانیت انسانی نفس کو اپنے گھیراؤں میں لے لے تو اس سے فقط اور فقط انسان برآمد ہوگا، کچھ اور اس سے نہیں نکل سکتا. لیکن جتنا وہ تاریک ہوگا، کمزور ہوگا، بیٹھتا چلا جائے گا، آپ آیات پڑھیں، روایات پڑھیں، عقلی دلائل لائیں، عبرتیں اسے دکھائیں، پیسہ اس پر خرچ کریں، بہترین ماحول اسے عطا کریں، اس کے اندر فطرت کو جگہ ہی نہیں رہا. وہ سارے آپ کے اسباب اس کی فطرت کو منور کرنے اور فطرت کو قوی طور پہ ابھارنے میں کیا ہے، ناکام ہو رہے ہیں. وہ اندر سے اسی طریقے سے فاسد رہ جائے گا جیسے حضرت نوح علیہ السلام کا بیٹا. حضرت نوح علیہ السلام کا بیٹا اپنے فطرتی تقاضوں کے تحت نہیں پل بڑھ پایا. اس نے فطری تقاضوں کے مطابق اپنے ظاہر کو نہیں ڈھالا، فطری تقاضوں کے مطابق افکار نظریات کو اختیار نہیں کیا. فطرت میں ہمارے کیسے ہے؟ اب ادھر کوئی، ہم اگر صرف حدیث کی بنیاد پر یہ بات لے لیں کہ توحید فطرت میں ہے، کہ نہیں یہ بات سمجھ نہیں ہے کیسے فطرت. ٹھیک ہے، میں روایت کی وجہ سے مان رہا ہوں، صحیح سند اور معتبر روایت ہے. یا یہ کہ قیامت فطرت میں ہے، اخلاق پھر بھی ہمیں بقیہ کی نسبت سمجھ آتا ہے فطرت میں، اس لیے ہم دنیا میں جہاں چلے جائیں سخاوت سے محبت کرتے ہیں لوگ، جہاں چلے جائیں شجاعت سے محبت کرتے ہیں. بے شک بزدل سے بزدل ترین فرد ہے جو نئی بہادری دکھا سکتا ہے، پھر بھی وہ شجاعت سے محبت کرے گا، یعنی علم سے محبت کرتے ہیں. یہ ہمارے اندر فطری ایک تقاضے ہیں. فطرت کے انہیں تقاضوں کو قرآن کریم نے مختلف الفاظ میں بیان ضرور کیا ہے، لیکن کلمہ فطرت ایک جگہ ہی قرآن میں آیا ہے. مثال کے طور پہ فالہمہا فجورہا وتقواہا، تقوا اور فجور کی معلومات اللہ نے کہاں رکھ دی؟ ہمارے ہاں فطرت میں. ادھر ایک سوال پیدا ہوتا ہے، آیا فطرت معلوماتی چیز ہے؟ کوئی نفس میں بس اس کی معلومات ہیں؟ آیا فطرت جو ہے کوئی عناصر ہیں ہمارے اندر جو رکھ دیے گئے ہیں اور وہ عنصر ہمیں ایک طرف لے کے جاتا ہے؟ کیا ہے فطرت؟ اگر اب آشکار الفاظ میں، یعنی وہ انداز خلقت کو آپ ایک ایسا نام دیں کہ ہم سمجھ جائیں، یہ تو ہمیں پتہ لگ گیا ٹھیک ہے خاص انداز خلقت، کیونکہ ہم ہر کیڑے مکوڑے کی بھی خلقت دیکھتے ہیں اس کی خاص انداز کی ہے. کوئی پرواز کرتے ہیں، کوئی ٹانگیں رکھتے ہیں، کوئی رینگتے ہیں، کوئی کیا کیا خصوصیات رکھتے ہیں، ہر ایک کے انداز خلقت اپنا ہے اور وہ اسی انداز خلقت میں نشو نما پا رہا ہے. انسان کا بھی ایک انداز خلقت تھا، لیکن اس انداز خلقت کو ہم عیاں کریں، کیونکہ انسان کا انداز خلقت جو ہے بعض پہلوؤں سے وہ دیگر حیوانات اور دیگر مخلوقات سے جدا ہو جاتا ہے. جیسے عقل رکھتا ہے، سب کو عقل شہوت کے ساتھ اللہ نے نہیں دی، یہ انداز خلقت ہمیں ایک طور پہ نمایاں کر دیتا ہے. کیا یہ فطرت ہے؟ ہم کہیں گے نہیں فطرت نہیں، انداز خلقت جدا ضرور آپ نے کر لیا، یہ بات درست ہے. عقل اور شہوت ہر دو کا مل جانا یہ ہمیں دیگر مخلوقات سے کیا کر دیتا ہے؟ جدا کر دیتا ہے. ٹھیک ہے یہ بات. اسی طریقے سے انسان کا اختیاراً اللہ سبحانہ وتعالی کی اطاعت کرنا، ٹھیک ہے یہ بھی ہمیں دیگر سے جدا کر دیتا ہے، کیونکہ دیگر ہم دیکھتے ہیں کہ جن اور انس واحد یہ دو ہستیاں ہیں کہ جو اختیار سے اللہ کی انجام دے رہی ہیں عبادت کو، ٹھیک ہے جدا کر دیتے ہیں. ایک انداز خلقت کی جدائی کیا ہے؟ فطرت کے اعتبار سے. ہمارا موضوع یہ ہے، ہم نے یہ نہیں کہا کہ فقط فطرت ہی انداز خلقت ہوا ہے کہ جو جدا کرتا ہے، نہیں، کئی پہلو ہیں کہ جن کی وجہ سے انسان کا خلقت کا انداز اور اس کے جو خلقت ہے وہ دیگر مخلوقات سے جدا ہوتی ہے. ان میں سب سے نمایاں ترین کون سا؟ آیا عقل ہے؟ آیا اختیار اور ارادہ ہے؟ یا فطرت ہے؟ تو کیا ہمیں جواب ملے گا؟ سب سے نمایاں ترین فرق وہ فطرت ہے. تو پھر سوال کیا جائے گا کہ پھر فطرت کو کوئی اس طرح سے بیان کریں گے ہم سمجھ بھی سکیں؟ جیسے عقل کا ہمیں کچھ نہ کچھ پتہ لگ جاتا ہے کہ ہاں ٹھیک ہے اس اعتبار سے ہم جدا ہو رہے ہیں، ارادہ اور اختیار کا پتہ لگ جاتا ہے. کل میں فطرت صرف اتنا بیان کریں تبدیل نہیں ہو سکتا، سب میں برابر پایا جاتا ہے، سب اسی انداز میں ڈھلے ہوئے خلق ہوئے ہیں، یہ دب سکتی ہے، ختم نہیں ہو سکتی، قوی ہو سکتی ہے، منور ہو سکتی ہے، ٹھیک اتنا انداز سمجھ گئے، لیکن وہ چیز نہیں سمجھ آ رہی کہ جس کی وجہ سے ہم اپنے امور زندگانی میں فطری امور کا خود ہم تشخیص دے دیں، خود ہم اس کا تعین کر لیں کہ یہی ہے وہ امور فطری. اس کو بہترین طریقے سے عرفا نے ذکر کیا ہے، ان کی زبان ملائم قابل فہم اور حقائق کے ہمیں عین مطابق نظر آتی ہے. وہ ذکر کرتے ہیں کہ آپ نے اپنے وجود میں میلانات اور رغبتوں پر کبھی غور کیا ہے؟ اگر آپ میلان اور رغبتوں پر غور کریں، یہی میلان اصل میں فطرت ہے. یہی رغبت اصل میں فطرت ہے. بس اب آپ ساری چیزوں سے کٹ کے ایک چیز پہ پہنچ گئے. بس فطرت کیا ہوگی ہماری؟ میلان اصل میں, رغبت. میلان اور رغبت جو ہے وہ فطرت ہے. یعنی انسان فطرت میں ڈھل کے اللہ ڈھال کے اللہ نے خلق کیا. کیا مطلب؟ بعض چیزوں کی رغبت اور میلان سب انسانوں میں اللہ تعالیٰ نے رکھ دی ہے. سب اس میلان اور رغبت کی وجہ سے متحرک ہیں اس شے کی طرف. یہ بات واضح ہوئی؟ بس اب ہم فطرت کے سادہ معنوں میں جب پہنچے تو سادہ معنوں کو حاصل کرنے کے لیے کس لفظ کا انتخاب کیا؟ امام خوانی رحمۃ اللہ علیہ نے جیسا کہ ذکر کیا ہے, بقیہ نے مثلا فلسفی زبان میں یہی بیان کر رہی ہے لیکن خاص انداز میں, وہ انداز تھوڑا سخت ہے. مثلا فصل اخیر ہے, یہ کلامی انداز نے ایک اور طرح سے بیان کیا. محدثین نے وہی لفظ جیسے روایات میں تھے وہی بیان کر دیا چند مثالوں کے ساتھ. کہا کہ جب امام نے کہہ دیا کہ اسلام پر خلق ہوتا ہے بس ہم نے ماننا لازم ہے. وہی اہل حدیث روش جو ہوتی ہے. اس لیے آپ ابھی بھی سرچ کریں نیٹ وغیرہ پہ تو علماء نے, جب زیادہ تر علماء نے ذکر کیا فطرت کا معنی, وہی محدثین کی روش پہ ذکر کیا. انہوں نے کہا دین اسلام فطرت ہے, توحید فطرت میں ہے, ہماری قیامت فطرت میں ہے, نبوت فطرت میں ہے, اخلاقیات فطرت میں ہیں. اب وہ کہیں گے کہ اس سے مراد کیا ہے؟ وہ کہیں گے یہ تو روایت نے نہیں بیان کیا, اس لیے آپ بھی یہ سوال نہ کریں. لیکن یہاں پہ جب ہم آتے ہیں تو فلاسفہ اور عرفا کی طرف وہ فہم کی زبان دینا چاہتے ہیں. اس زبان کی اساس کے اوپر ہمارے پاس یہ حقیقت آشکار ہوتی ہے کہ ہم اس کے لیے پھر کوئی ایسا لفظ لے کے ہیں جس سے یہ آشکار ہو جائے. وہ لفظ کیا ہے؟ رغبت اور میلان. لیکن سوال, کس چیز کی رغبت اور میلان؟ کیا ہر چیز کی رغبت اور میلان فطرت ہے؟ نہیں, کیونکہ بہت ساری رغبت اور میلان مزاجی ہیں. مزاجی جو رغبت اور میلانات ہیں وہ فطرت نہیں کہلاتے ہیں. لیکن بہت سارے رجحان اور میلانات ہیں جو اشتراکی ہیں تمام کے تمام انسانوں کے اندر, چاہے ملحد ہو, ایتھیسٹ ہو, یا کافر ہو, مشرک ہو, مومن ہو, مسلم ہو, متقی ہو, جتنے بھی انسان ہیں ان سب میں آپ کو وہ رغبت اور میلان وہ پایا نظر آئے گا. ہاں کسی میں کم کسی میں زیادہ ایک الگ چیز ہے, وہ رغبت اور میلان پایا جائے گا. بس مزاجی رغبت اور رجحان کو ہم جدا کر لیں, وہ بعض میں پایا جاتا ہے بعض میں نہیں پایا جاتا. لیکن وہ رغبت اور میلان جو سب میں پایا جاتا ہے وہ کیا کہلائے گا؟ فطرت. اور تبدیل بھی کبھی بھی نہیں ہوتا, اس کی زندگی میں وہ قابل تغیر و تبدل نہیں ہے. اس سے جب ہوش و حواس میں پوچھیں وہ اپنے اس رغبت اور میلان کی اساس پر آپ کو جواب دے گا. یہ ایک علامت ہے معلوم کرنے کے لیے. اب ہم آئیں پھر اس کے عملی چند نمونوں پہ. عملی نمونوں میں مثلا پہلی رغبت, ہر شخص کمال کی طرف جاتا ہے یا نہیں؟ کمال کی طرف انسان کا رجحان اور رغبت یہ فطرت ہے. ہو نہیں سکتا انسان ہو کمال کی طرف نہ جائے. نمبر دو, ہر شخص نقص اور عیب سے نفرت کرتا ہے یا نہیں؟ ہو نہیں سکتا یہ کائنات میں کوئی فرد ہو جو عیب اور نقص میں نفرت عیب اور نقص سے نہ کرتا ہو. ہر شخص حسن و جمال سے محبت کرتا ہے. حسن و جمال سے پورے کی پورے کائنات میں یہ ایک میلان اور رغبت پائی جاتی ہے. اسی طرح ہر شخص آرام اور سکون اور راحت کی تلاش میں ہے. کوئی شخص یہ نہیں کہے گا مجھے راحت نہیں چاہیے, آرام نہیں چاہیے. یہ چار آپ کی خدمت میں میں نے رغبت اور میلان ذکر کیے ہیں. اس کو ہم اب اگلے مرحلے میں داخل کرتے ہیں. اگلا مرحلہ, اس میں اختلاف ہو سکتے ہیں کمال کون سا ہے. یعنی کمال کی تشخیص و تعین اور انتخاب میں, سلیکشن میں کمال کے اختلاف ہو سکتا ہے. حسن و جمال کے انتخاب میں اختلاف ہو سکتا ہے. عیب اور نقص یہ ہے یا نہیں اس میں اختلاف ہو سکتا ہے. بس خود وہ جو میلانات پائے جاتے ہیں وہ ہمارے اندر کیا ہیں؟ فطری ہیں. مثلا اچھا اس میں دلچسپ چیز یہ ہے, انسان جو ہے وہ انہی کمالات اور رجحانات کی اساس کے اوپر سفر کرتا ہے توحید کی طرف. مثلا ایک شخص نے یہ کمال پایا کہ جو حسین چیز ہے میں اس کو اختیار کروں. وہ حسین چہروں کی راہ اور تلاش میں نکل آیا, ہر گلی کوچے میں گیا, لیکن جب اسے زیادہ حسین چہرہ نظر آتا وہ پہلے والے حسن کو چھوڑ کے آئندہ जो दो दो चार जिस हुस्न व जमाल से हो रहा है उसके साथ वाबस्ता हो जाता है। यहाँ तक कि उसने तमाम दुनिया में एक अंदाज़ के हुस्न को देख के दिल तंग हो गया, तो उसने कहा कि नहीं, इस हुस्न में तस्कीन नहीं है, इस जमाल में तस्कीन नहीं है। पा लिया लेकिन तस्कीन नहीं है, आराम नहीं है, इत्मीनान नहीं है, इस्तराब ख़त्म नहीं हुआ, चूँकि वो उसका कमाल लामहदूद है। उसका जो रुझान है वो हकीकत को चाहता है। अभी उसने जो हुस्न और जमाल की तरफ गया था वो वहमी और ख्याली थे, वो हकीकत नहीं थे। चूँकि जब हकीकत से दो चार होगा तो सुकून मिलेगा, हकीकत से दो चार होगा तो उस कमाल को तस्कीन मिलेगी, और वो हकीकत फ़कत अल्लाह ताला की ज़ात है। लिहाजा वो हर कमाल को पाने के बाद उसके ऐब और नक्स की तरफ तवज्जो करने की वजह से उससे मुतनफ़र हुआ और बढ़ते बढ़ते इस मकाम पर पहुंचा कि अल्लाह के अलावा कोई शख्स कामिल नहीं, कोई ज़ात कामिल नहीं है। लिहाजा ज़ात कामिल फ़कत अल्लाह की ज़ात है, लिहाजा उसको जिस कमाल की तलाश थी वो ये कामिल ज़ात है। और वो ज़ात जब लामहदूद है तो इसके फिर कमाल की जो दौड़ है और कमाल की सही व कोशिश व तगोदो है वो भी लामहदूद होती चली जाएगी। इसके ऊपर अल्लाह ने इंसान को खल किया। इसी तरह से इंसान जमाल देखता है, मादी जमाल से मानवी जमाल तक पहुँचता है, मानवी जमाल में भी मुशाहिदा किया, हत्ता कि फिर अम्बिया के जमाल का मुशाहिदा किया, हत्ता कि फिर आयमा अथार अलैहिस्सलाम के जमाल का मुशाहिदा किया और अश अश कर उठा। लेकिन हर जमाल में हकीकत में जमाल इलाही को वो देख रहा है, यहाँ उसको एक तस्कीन मिलेगी, यहाँ पे वो जिस जमाल के लिए था वो हकीकी जमाल को पाएगा। हर ज़ात आईना बन गई जमाल व हुस्न इलाही को ज़ाहिर करने की, और सबसे बेहतरीन आईना इसमें जो सबसे वाज़े तर जमाल इलाही को ज़ाहिर करता है वो नबी सल्लल्लाहु अलैहि वसल्लम व आयमा अथार अलैहिस्सलाम है। ये वो आईना अल्लाह ने खल्क किया है कि इसके अंदर अगर कोई जमाल इलाही व कमाल इलाही को मुशाहदा करना चाहे तो वो सबसे वसी पैमाने के ऊपर इस कमाल को मुशाहदा कर सकता है। लेकिन इसकी ये बेकरार अपने नक्स की वजह से रहेगा, क्योंकि ये कमाल तलाश कर रहा है वो कमाल मुतलक को, कमाल कमाल बे इंतहा को, कमाल लामहदूद को। जब तक वसल उस कमाल लामहदूद से नहीं होगा ये उसके वजूद के अंदर इस्तराब बरपा रहेगा। लिहाजा इस्तरार और इस्तराब का ख़त्म होना नक्स है। इंसान का इस्तराब और इस्तरार बाकी रहना ये उसे कमाल की तरफ लेके जाता चला जाएगा, यहाँ तक कि वो उस कमाल लामहदूद के साथ जब वसल होगा तो यहाँ पे तस्कीन पा जाएगा। लिहाजा इसको कहते हैं कि तौहीद की असास के ऊपर इंसान खल्क हुआ, उसका सफ़र इस्लाम से शुरू होना है। इसी तरीके से आप आ जाएं कि ऐब और नक्स से नफ़रत, अगर ये नफ़रत ना होती कैसे कमाल इलाही की तलाश में निकलता, कैसे जमाल इलाही की तलाश में निकलता। फितरत में अल्लाह ने ऐब और नक्स से उसकी नफ़रत रख दी है। इसलिए आप दुनिया में कहीं, आप किसी ने पैसे को कमाल करार दिया, देखें वो पूरा ज़ोर पैसे पर लगा रहा है, किसी ने दुनिया को इख्तियार करना कमाल करार दिया, पूरा वजूद उस कमाल पे लगा रहा है, किसी ने अपने खानवादे को जोड़ना और उनके साथ ज़िंदगी बसर करना कमाल करार दिया, वो पूरा वजूद उसके ऊपर खर्च करेगा। कमाल की तरफ इख्तियार, कमाल के मुताबिक चलना और कमाल के मुताबिक चीज़ों को इख्तियार करना ये अमर फितरी है और ये आपको हर शख्स में नज़र आएगा। इंशाल्लाह इसके बकिया मुतालिब अगले दर्स में मुलाहिज़ा करेंगे। सल्लल्लाहु अला सय्यिदिना मुहम्मद व आलिहि ताहिरीन।